کبھی درپیش جو کوئی مسئلہ، پوچھ لیں حاضر ہوں ہم ان کی بارگاہ۔
الحمدللہ رب العالمین، والصلاۃ والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، پروگرام دارالافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو دین متین کے احکامات سیکھ کر سمجھ کر ان پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت علی شان ہے، من صلی علیہ صلاۃ کتب اللہ لہ قراۃ والقراۃ مثل احد۔ فرمایا کہ جو شخص مجھ پر ایک بار درود بھیجے، اللہ اس کے لیے ایک قراۃ لکھ دیتا ہے، اور وہ ایک قراۃ احد پہاڑ کی مثل ہے۔ جتنا درود بھیجتے جائیں گے، پڑھتے جائیں گے، اللہ کی رحمتیں بھی انشاءاللہ چھم چھم برستی رہیں گی۔ حصول برکت نزول رحمت کے لیے نبی رحمت صلی اللہ علیہ وسلم کی ذات اقدس پر ہدیہ درود و سلام، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ آج کے ہمارے مہمان مفتی محمد جمیل رضا عطاری ہیں، ان کو خوش آمدید کہتے ہیں۔ کیسے مزاج گرامی آپ کے؟
الحمدللہ علی کل حال،
ماشاءاللہ۔ ہمارے پاس کچھ ویڈیو سوالات بھی موجود ہیں، تو بڑھتے ہیں، دیکھتے ہیں ناظرین کیا پوچھنا چاہتے ہیں۔
مفتی صاحب، جیسا کہ آپ یہ تصویر میں دیکھ رہے ہیں، اس روٹی کے اوپر واضح لکھا ہوا ہے اللہ، اور ایک روٹی پر لکھا ہوا ہے محمد۔ عموماً ایسا ہوتا ہے گھر میں خواتین جب روٹی بنا رہی ہوتی ہیں تو اس طرح کی کچھ علامات ظاہر ہوتی ہیں، تو ان کے لیے کیا حکم دیتی ہے شریعت؟ کیا اس کو مقدس کر دیا جائے، یا پھر اس کو کھا لیا جائے، یا پھر اس کا کیا حکم دیتی ہے؟ یہ ذرا ارشاد فرما دی۔
جی، یہ روٹیاں بھی باقاعدہ بھیجی ہیں، اور کچھ اس کی پکچرز اگر واضح کر کے ویسے ہی دکھائیں آپ ناظرین کو، ایک ایک کر کے دکھائیں ہمیں، اس سے جو لگے کہ کیا اس پہ ٹھیک ہے۔ ایک میں جس میں بظاہر کچھ وہ حصہ جلا ہوا لگ رہا ہے یا کچھ ہے، تو اللہ لکھا ہوا، ایک پہ محمد۔ اب اس طرح کی اب یہ دیکھیں، یہ جو اب یہ لکھا بھی ہوا ہے پورا یا کیا ہے؟ اس طرح کے کئی لوگ جن کو بعض اوقات فروٹ کاٹتے ہیں، اس میں تربوز کاٹا تو اس میں، اب یہ دوسرا ہے، اب اسی کو روک کے رکھیے ذرا۔ جمیل صاحب، آپ کیا فرماتے ہیں اس میں؟
یہ تو پکچر دکھائی جا رہی ہیں روٹی کے اوپر، جو ایک نشانات ظاہر ہو رہے ہیں، بعض اوقات تو نام بالکل واضح طور پر دکھائی دیتے ہیں، یعنی اول نظر میں ہی دیکھنے والے کے ذہن میں یہ بالکل واضح ہوتا ہے۔ جیسے ہم کتاب پر، کاپی پر اللہ تبارک و تعالیٰ کا نام لکھا ہوا دیکھتے ہیں، تو سیم اسی طرح کے نشانات، اسی طرح کے کچھ نقوش بنتے ہیں کہ جو دیکھنے والا دیکھتے ہی فوراً کہتا ہے کہ یہ تو اللہ تبارک و تعالیٰ کا نام لکھا ہوا ہے۔ اور کبھی ایسا ہوتا ہے کہ واضح طور پر اللہ تبارک و تعالیٰ کا نام ہر دیکھنے والا جیسے ہی دیکھے فوراً پڑھنے میں اللہ تعالیٰ ہی کا نام آ رہا ہو،
صحیح،
یا پیارے آقا صلی اللہ علیہ وسلم کا نام ہی پڑھنے میں آ رہا ہو، تو کبھی ایسا نہیں ہوتا، بلکہ غور فکر کرنے سے، اس نقوش کو تھوڑا سا اوپر نیچے فرض کرنے سے،
کچھ تانے بانے ملا کر،
جی، مطلب اس کو اگر یوں کر لیں، یوں سمجھیں، آپ اس زاویے سے دیکھیں، اس سوچ سے دیکھیں، تو پھر وہ جب آدمی اس زاویے سے دیکھتا ہے تو پھر اس کو لگتا ہے کہ یار یہ اللہ تبارک و تعالیٰ کا شاید نام لکھا ہوا دکھائی دے رہا ہے، لیکن اولاً نظر میں وہ نام اللہ تبارک و تعالیٰ کا نام کی حیثیت سے وہ ظاہر نہیں ہو رہا ہوتا۔ اب اس میں جو پہلا جو روٹی کی پکچر کو دکھایا گیا، اس میں کسی زاویے سے ہم کہہ سکتے ہیں کہ اللہ تبارک و تعالیٰ کا نام بنتا ہوا دکھ رہا ہے، لیکن آخر میں جو ہاں ہونی چاہیے تھی
وہ نہیں،
وہ واضح نہیں نظر آ رہا،
تشدید کی طرح تین، یہ کہنے وہ ہے،
تین سوشے تو ہیں۔ اب اللہ تعالیٰ کا نام لکھنے کے لیے ہوتا تو اسی طرح ہے، لیکن بعد میں پھر ہاں کی گولائی بھی ہوتی ہے، تو وہ گولائی اس میں واضح نہیں۔ अच्छा, दूसरी जो पिक्चर है, इस पिक्चर को काफ़ी गौर से देखने की कोशिश की, लेकिन उसमें नाम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम लिखा हुआ मुझे वाज़े तौर पे नज़र नहीं आ रहा था।
ये देखें, शुरू में अलिफ और ये इस तरह। अच्छा, दूसरी वाली पिक्चर ये, अब आप बताएं जमील साहब, ये तस्वीर रहने दें, आप तबसरा फरमाएं क्या है।
अब इस तस्वीर के इन नकोश को देखने से यानी पढ़ने में मुझे ऐसा कुछ नहीं आ रहा कि ये नामे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इसमें लिखा हुआ है।
यानी बनाया हुआ, बस इसको तसव्वुर कर लिया कि वो ऊपर मीम है,
जी,
नीचे
मतलब
मीम है, फिर दाल है।
वो तस्वुर में भी जैसे ना, अब जैसे मिसाल के तौर पे अब 100 आदमियों में से एक ने बहुत ज़्यादा दकीक नज़र से इसको सोचा, अब वो जब भी देखेगा उसकी सोच के मुताबिक वो फौरन वही लगेगा जो उसने सोचा था। लेकिन हम 100 आदमियों को अगर ये रोटी दिखाएं और पेश करें कि इस पे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम का नाम मोहम्मद लिखा हुआ है,
कैसा
अब ये शायद ऐसा हो जाएगा किसी के लिए पहेली। तलाश
किसमें बताएं,
करो,
तलाश
अब
करो।
इसमें तलाश करना पड़ेगा। अब अगर जिसको लग रहा है कि नामे मोहम्मद है तो वो भी बड़ा जोड़ तोड़ करके, देखें ये मीम बनता हुआ नज़र आ रहा है, ये हा है, ये फिर दोबारा मीम आ गई, फिर ये देखें दाल की शक्ल बन गई। तो बाज़ वक़्त ये वाज़े जिस तरह नामे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम लिखा जाता है कि जिसको हर देखने वाला देखते कहेगा यार ये तो नामे मोहम्मद प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम का लिखा है। इस रोटी में जिसको नामे मोहम्मद बताया जा रहा है वो देखने वालों पर इतना वाजे नहीं है कि देखते ही फौरन नामे मोहम्मद उनके जहनों में आए। हाँ, जिसने सबसे पहले इसको देखकर सोचा समझा तो उसने बड़े गौर फिकर करके नुकूश से नामे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बनता हुआ उसने समझा है। ज़रूरी नहीं है कि जो इस तरह देखकर कोई नामे मोहम्मद इस रोटी में जिसको दिखाई दे रहा है दूसरे को भी इसी तरह वाजे तौर पे दिखाई दे। तो जब तक ऐसा वाजे तौर पर नाम ना हो तो इस तरह जोड़ तोड़ करके फिर हम कहेंगे देखें इसमें ये नाम बनता हुआ नज़र आ रहा है, ऐसा नहीं करना चाहिए। हाँ, जो कुदरती तौर पे इस तरह का अगर हो जाए कि अल्लाह तबारक व तआला का नाम किसी इस तरह रोटी पर जाहिर हो गया, या टमाटर काटा, कोई फल काटा, उसके कटने के बाद अंदर से कुछ इस तरह का अंदरूनी डिज़ाइन था जिसे नामे गिरामी अल्लाह तबारक व ताला का बनता हुआ नज़र आ रहा है, तो अब ऐसी रोटी का क्या किया जाए, ऐसे फल का क्या किया जाए? तो इस बारे में यही है कि ये अल्लाह तबारक व ताला अपनी कुदरत की निशानियाँ अपने बंदों पर जाहिर फरमाता है और बंदे अल्लाह तबारक व ताला की इस कुदरत, इस तरह की चीज़ों को देखकर अल्लाह तबारक व ताला पर ईमान उनका बढ़ जाता है। अब ऐसी रोटी या ऐसे फल का क्या करना है? तो अगर कोई इसको मिसाल के तौर पे इस रोटी को फ्रेम करके लगा देता है, अब लगाने के बाद नतीजा क्या होगा? रोटी है, गंदम या जो जिससे भी बनाई गई है, इन चीज़ों की फितरी तबीयत यह है गंदम की कि एक वक्त के बाद गंदम हो या दीगर कोई भी अनाज है इसके अंदर फिर तगयुर पैदा होना शुरू हो जाता है, तब्दीली पैदा होना शुरू हो
खुश्क
जाती
हो
है,
जाएगी, खुश्क
खुश्क हो
होने के बाद
जाएगी
जैसे भी।
या नमी इसके अंदर आ जाएगी, नमी आने के बाद फिर इसमें बू पैदा होना शुरू हो जाएगी और फिर एक वक्त ऐसा आएगा कि ये रोटी खाने के काबिल भी
नहीं
नहीं
बचे,
रहेगी। तो अब ये रोटी क्या होगी? एक तरह की इसराफ के तहत चले जाएगी, ज़ाय होने की तरफ चले जाएगी। या अगर कोई फल था और उसमें अल्लाह तबारक व ताला का नाम जाहिर हुआ, अब हम इस फल को फ्रेम में महफूज करके रख रहे हैं, कब तक वो फल अपनी तरोताजगी की हालत में बाकी रहेगा? एक वक्त आएगा कि वक्त के साथ साथ उसमें मुरझाहट पैदा होगी, वो सिकुड़ने लगेगा, सूख जाएगा और जो मंजर पहले दिखाई दे रहा था अब दिखाई नहीं देगा। तो इन चीज़ों को अल्लाह तबारक व ताला का नाम लेकर बिस्मिल्लाह पढ़कर आप
खा
बतौर
लीजिए।
तबर्रुक खा लें, खिला दें अपने बच्चों को, या एक नेक फाली भी होते हैं कि भाई ये हम बीमार है, किसी बीमार को हम ये खिला देते हैं तो इंशाल्लाह नामे इलाही की बरकत से उसको शिफा हो। अब जो आपको अल्लाह अपने पास रखने वाली चीज़ है वो इसकी ऐसी चीज़ों पर जो अल्लाह ताला का नाम या प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम का नाम वाज़े तौर पे नज़र आ रहा हो, जिसमें हमें ताने बाने जोड़ के बताना ना पड़े
जी,
इस तरह ना हो। बिल्कुल वाज़े तौर पे अगर नज़र आ रहा है तो उसकी आप पिक्चर लें, वीडियो बना लें, साफ सुथरी पिक्चर लेके उसको आप भले अपने फ्रेम अपने घर के अंदर आवेजा करें, तो ये सूरत अच्छी है। यानी अगर हम इसको याद रखना चाहें तो ये फ्रेम में पिक्चर तस्वीर वगैरह लेके वीडियो बनाकर उसको आप वायरल करके इस तरह तो कर सकते हैं। बाकी इस रोटी को फ्रेम में रखकर या किसी फल को जिसमें ऐसा नाम जाहिर हुआ उसको संभाल के रख रहे हैं, कब तक? एक वक्त में भी वो खाने जैसा भी नहीं रहेगा, तो वो फल या वो रोटी
जहर उसमें तगय्युर आएगा तो ये भी खत्म हो जाएगा,
तगय्युर आएगा, तब्दीली आएगी, तो फिर ये इसराफ की कैटेगरी में चला जाएगा। तो इस तरह की चीज़ों को, पाकीज़ा हलाल चीज़ों को इस्तेमाल में ले आना चाहिए, ये कोई बेअदबी नहीं है।
अच्छा, इसमें ये तो इन्होंने रोटी में और जैसे आपने भी कहा कि एक में लग रहा है दूसरे में लग नहीं रहा, जिसमें लग भी रहा है वो भी इतना नहीं, लेकिन फिर भी चले उसके क्राइन काफ़ी वादे हैं। यही सिलसिला आगे ना, तो कई लोग होते हैं जो कसतन गौर करते रहते हैं, कालीन भी बिछा हुआ है ना जो मस्जिदों में मुसल्ले होते हैं, आमतौर पर मेहराबें बनी होती हैं उसमें मुसल्लों में, और कुछ ना कुछ फूल पत्तियाँ लटक रही होती हैं कि निशान है बना, तो अब उन्हीं को एक दो तीन तो यूँ अल्लाह और यूँ ऐसा। अच्छा, इनमें भी आप खड़े होकर देखें तो कुछ भी नहीं, अच्छा कोई एंगल चेंज करें फिर उसको जूम करके किसी एक उस चुके को लाएँ कि ये है। तो मेरे पास किसी ने लाया था कालीन का एक वो पिक्चर बनाकर, मैंने कहा ये कहाँ, अच्छा मैंने वो जगह देखी हुई थी जहाँ पर बाकायदा वो उस जगह पे नमाज भी पढ़ी, कई बार पढ़ी, तो वो कहने लगे कि ये उस, अच्छा जो पहले दिखा रहे हैं तो वो इसी तरह के तीन यानी डंडे बने हुए हैं, सिरे निकले हुए हैं कि, तो बजाय लग रहा है कि इसमें जला लेते, हालांकि वो ये नहीं था बल्कि चार थे, तीन के बजाय चार भी थे, और चार के बाद भी कुछ आगे वो अगला डिजाइन ही चल रहा था पूरा, लेकिन उसने वो चार तक बना लिया, पहला अलिफ बना दिया, बकिया तीन ही ये बना दिए। अब इसको भी बड़ी तरीके से जूम करके पिक्चर में ले लिया कि जिसमें और वो तीन लग रहे हों और यूं करके। अच्छा, मैंने कहा कि आप खड़े होकर तस्वीर बना के लाए मेरे पास, उस जाए नमाज की खड़े होकर तस्वीर बना के लाए, जब खड़े होकर लाए तो वो बिल्कुल चेंज है, ये उसी की तस्वीर जिसके आप जूम करके लाए थे, बिल्कुल उसी की तस्वीर। तो ये बाल का तो अपने आपको वहम वसवसों में डालने वाले, मार्बल है रगड़ाई हुई जैसे ही, उसमें भी कई लोग सोचते रहेंगे ये अहमद बन गया, ये यूं कर गया अहमद बन गया, ये फुना अपने नाम भी बाद अवकात इंसानी नाम कुछ और, फिर मुकद्दस नामों पर बतौर ख़ास ये इस तरह बना लेना और खुद ही अपने गुमान के मुताबिक ये मुकद्दस नाम बन गया, तो ऐसे को क्या समझाएंगे आप?
देखिए, नाम जो अल्लाह तबारक व ताला के हैं या मुकद्दस चीज़ों के जो नाम हैं वो हैं जो अव्वल नज़र में ही, जिस तरह हम कॉपी पे रजिस्टर पर या किताबों पर अल्लाह ताला का नाम देखते हैं, अगरचे मुख्तलिफ फॉन्ट में मुख्तलिफ स्टाइल में अल्लाह तबारक व ताला के नाम या मुकद्दस चीज़ों के नाम लिखे हुए होते हैं, रस्मुल ख़त अलग होते हैं, लेकिन मुख्तलिफ रस्मुल ख़त में भी जो नाम अव्वल नज़र में पढ़ने में आ रहे हैं जिसमें हमें कोई जोड़ तोड़ नहीं करनी पड़ती, तो इस तरह के नाम अगर किसी मार्बल टाइल पर लिखा हुआ दिखाई दे तो वो एक अलग मैटर है। एक ये है कि जो मार्बल पे कुदरती तौर पे मुख्तलिफ किस्म की लकीरें मुख्तलिफ किस्म के डिज़ाइन बने हुए होते हैं उनमें जोड़ तोड़ करके निकालना और ना भी बन रहा हो नहीं बन रहा है, ये देखें ये अलिफ आ गया, अब हालांकि वो अलिफ जिस तरह अल्लाह ताला के नाम से पहले जब लिखा जाता है तो वो बिल्कुल जुदा गाना होता है, अलिफ का लाम से कोई जोड़ तोड़ नहीं होता, वो मिला हुआ भी नहीं होता
बिल्कुल,
अलिफ अपने बाद वाले लफ्ज के साथ जुड़कर नहीं लिखा जाता, हाँ अपने से पहले वाले लफ्ज के साथ तो वो जुड़कर लिखा जाता है लेकिन अपने बाद वाले से वो मिला हुआ नहीं होता, अलग होता है। लेकिन कभी ऐसा मिलता तहरीर ढूंढ के लाएंगे, देखें अल्लाह का नाम लिखा हुआ दिख रहा है, हालांकि अव्वल नज़र में ही फैसला होता है कि अल्लाह ताला का नाम लिखा हुआ है या नहीं, यानी
बताने की जरूरत ही ना,
बताने की जरूरत भी नहीं,
ये क्या है?
अब ये नुकूस इसमें जोड़ तोड़ देखें, ये मीम, अब आपको सोचना पड़ रहा है कि यार मीम ऐसा होता भी है या कि नहीं होता, नहीं होता, ये देखें मीम है, अब हा को भी वो पता नहीं किस तरफ खींच तान के देखें ये हा बन रहा है ये मीम बन रहा है, तो नाम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जिस तरह हमारे उर्दू या अरबी रस्म अल-ख़त में लिखा जाता है, उर्दू के भी मुख्तलिफ फ़ॉन्ट हो सकते हैं, अरबी के भी मुख्तलिफ फ़ॉन्ट हो सकते हैं, उनमें जिस अंदाज के भी लिखे होते हैं, तो बाज़ औक़ात ये नकूश जिनको नाम मोहम्मद से ताबीर किया जा रहा होता है, इसमें बहुत ज़्यादा तकल्लुफ़ में पढ़ कर फिर साबित करना पड़ता है। बल्कि 100 आदमियों को अगर आप दिखाएं तो वो कहेंगे यार हमें तो कहीं भी नहीं दिख रहा,
जानवरों में भी कई निकाल के लाते हैं इस पे ये लिखा हुआ, बास होते हैं जो वाजे पता होता है, लेकिन वो भी फिर वो भी बेचने के लिए लाया ना, वो भी मंडी में लाया, फिर वो अपने बिल्कुल मुंह बोले रेट मांगता है कि भाई मैंने तो इतने का ये बेचना है, मैंने ये इतने का देना है। तो इस एतबार से आपको वहाँ नजर आएंगे नकोश में कुछ जो है वो कहीं पर अल्लाह, कहीं पर इसमें मोहम्मद, कहीं पर कुछ और इसम, तो रेट भी वो उसके बहुत ज़्यादा मांगते हैं और लोग कहते हैं भी हम ये लाए हैं, और इनको क्या समझाएंगे आप। चलें
अब इसमें भी देखें, वही बात है कि अगर उस हलाल जानवर पर जो कुर्बानी के लिए मार्केट में लाया गया है उसकी पीठ पर, कभी पेशानी पर, कभी गले की जानिब, इस तरह के नकूश अगर वाजे तौर पे हैं तो फिर तो ये यूँ समझें कि वाकईतन उस जानवर को ख़रीदने वाला अपने आप पे फ़ख्र कर रहा होता है कि मैंने कैसा जानवर ख़रीदा है कि जिसके जिस्म पर अल्लाह तबारक व ताला का नाम है। फिर वो ज़ाहिर बात है कि इस तरह का हलाल जानवर कुर्बानी का जब गली मोहल्ले में आता है तो दूर दूर तक उसकी वो एक तरह के मर्ज ज़्यारत बन जाता है, लोग दूर दूर से भी आते हैं उसको देखने के लिए, और फितरी तौर पर जो जानवर का मालिक होगा उसे एक खुशी भी दाखिल होती है उसके दिल में कि मैं अल्लाह ताला के नाम पर एक ऐसा जानवर कुर्बान कर रहा हूँ। तो अब इस तरह के जानवर के रेट ऊपर बहुत हाई कर देने
जाते हैं,
बहुत ज़्यादा कर देते हैं, तो अब यह है कि खरीदो फरोख करने वाले इनका आपस का मामला है कि वो एक जानवर का रेट जो वो रेट बताता है वो तय कर लेते हैं आपस में, इसमें कोई धोखा दही का सिलसिला ना हो तो शरण तो इसमें कोई हरज नहीं है। लेकिन अब ये है कि ज़बरदस्ती किसी भी जानवर के जिस्म पे मुख्तलिफ किस्म के जो धब्बे कलर के अतबार से बन रहे होते हैं वो डॉट्स को ज़बरदस्ती जोड़ तोड़ कर नाम ना बनाया जाए, जबकि वो बनता हुआ भी दिखाई नहीं दे रहा,
नहीं दे रहा,
बहरहाल इनों से गुरेज करना चाहिए,
यानी इस तरह के। और ये तो आपने कहा ज़बरदस्ती कुछ बिजली कड़कना तो उसमें भी कहते कुछ लोग उसमें भी बनाते हैं, और बाज़ का तो ये मसनू होता है, यानी खुद ही एनिमेटेड इसको बनाया जाता है, और बादलों के भी तो कई मरतबा लेकर आते हैं, और कोई ख़ास जगह ख़ास मकाम के ऊपर बादल हैं तो वहाँ पे भी बतौर ख़ास बाज़ का बना लेते हैं इस तरह के। तो बहरहाल मुख्तलिफ ये भी पूरी दुनिया है, और जहाँ पे खुद है और फिर लोगों को धोखा देना कि ये ऐसा हुआ है ये तो ठीक नहीं अमल, और ये चाहे किसी जानवर पर या किसी और पर इन चीज़ों का ख्याल रखना होगा। मैंने एक पोस्ट पर ये कहा कि अगर किसी कुर्बानी के बकरे या वैसे ही बकरे पर अल्लाह लिखा है तो लोग उसको 50,000 का बकरा है तो 3-3 लाख में भी ख़रीद लेते हैं, 2.5 लाख में भी ख़रीद लेते हैं। कहा कि जिस हाफिज़ कुरान के सीने में पूरा कुरान है
अल्लाह,
और उसके ऊपर यानी उसके पूरे सीने कुरान जो है वो उसके सीने में है महफूज है, और उसने तो वह मुसल्ला इमामत पर तरावियों में कुरान सुना दिया है, तो अब लोग उसके गिन रहे होंगे कि इसको 100 देना है, 200 देना है, 500 देना है, वो खिदमत का ज़हन ही बना रहे थे कि इस तरह भी अपने तौर पर। ये तो एहसास की बात है कि जितना आपसे हो सके कि आप खिदमत करें, मेरे को बड़ी दिल को भाई बात कि यार वाकई हमारी एक तरफ तो अंदाज़ ये है कि उस जानवर को महंगा तरीन करके ख़रीदेंगे, बिलाखिर कुर्बानी कर लेंगे, वो खाल उस वजह से कोई अलग से रेट पे खाल नहीं जाएगी, वो भी उतने ही रेट पे आम तौर पे जाएगी, इल्ला ये कि कोई अपने पास उसे महफूज कर लेता है ये दीगर। और यहाँ पर जब हम आते हैं तो यहाँ बिल्कुल हमारी तबीयतें वो चेंज होती हैं, तो जब अल्लाह की मोहब्बत में काम कर रहे हैं तो फिर वहाँ हैं तो यहाँ भी ऐसा कर लें, तो इस तरह के मामले तो होने चाहिए। मस्जिदों में मेहराबों पर या मस्जिदों में भी बाज़ुकात, अगर मेहराब कह रहा हूँ ये मुसल्लों पर, जाए नमाजों पर, मार्बल पर अगर कहीं नकूश जाहिर होते हैं तो अपने तौर पर ये फैसला ना करें, ना ही मस्जिद में वो मार्बल तोड़ना शुरू हो जाए कि भई यहाँ से मार्बल और फर्श तोड़ डालें क्योंकि ये बन रहा है, ऐसा नहीं। किसी आलम दीन, मोतबर आलम दीन और किसी आशिक रसूल मुफ्ती साहब से बाकायदा मशवरा कर लें, और फिर उसके बाद कोई अगर वो आपको रहनुमाई दें तो फिर आप करें, वरना इसको ना करें। काफ़ी गुफ्तगू हमने इस टॉपिक पर कर ली है, अब बढ़ते हैं मज़ीद अपने नाजरीन के सवाल की तरफ।
मुफ्ती साहब क़िबला से ये सवाल है कि कोई बालिग शख्स हज अदा कर लिया जबकि उस पर हज फर्ज नहीं था, फिर बाद में अगर उस पर हज फर्ज हुआ तो क्या दोबारा करना लाजिम होगा?
जी, था बालिग, बड़ी उम्र वाला ही है, बलूगत वाला, हज कर चुका है, क्या कहेंगे?
अगर कोई शख्स इस तरह हज कर रहा है कि उसके ऊपर बज़ाहिर हज की फर्जियत के असबाब नहीं पाए गए थे लेकिन उसको कोई हज के लिए ले जाता है, अब इसकी एक सूरत ये बन सकती है जैसे वालिद साहब हैं वो हज पे जा रहे हैं तो वो अपने 15-16 साल के बेटे जो बालिग हो चुका है उसको भी अपने साथ हज पर लेकर चले गए और अपने ही खर्चे से लेकर गए, तो अब ये जो बेटा है जिस पर हज फर्ज नहीं था अपने मालो असबाब की वजह से, अब ये अगर हज अदा करता है तो अब इसकी दो सूरतें हैं। एक सूरत यह है कि अगर इस आकिल बालिग शख्स ने जिस पर अपने मालो असबाब की वजह से हज फर्ज नहीं हो रहा था अपने वालिद के खर्चे पर ही इसने हज किया है और इसने हज करते वक्त इस हज में नफली हज की नियत की है,
खालिसतन
खालिसतन के मैं नफिल हज कर रहा हूँ, तो इसका ये नफिल हज अदा होगा।
सही।
अब आइंदा चाहकर जब माली एतबार से और दीगर शराइत पाए जाने के एतबार से जब इस पर हज फर्ज होगा तो अब इसे हिज्जतुल इस्लाम जो हज फ़र्ज़ है वो अदा करना होगा, जो ज़िंदगी में एक मरतबा आकिल बालिग शख्स मुसलमान पर शराइत पाए जाने की सूरत में फ़र्ज़ होता है। एक सूरत तो ये बनी और दूसरी सूरत यह है कि अपने वालिद के ख़र्चे पर जो नौजवान आकिल बालिग शख्स हज पर जाता है हज अदा करता है उसकी अगर नीयत हज फ़र्ज़ की नीयत है कि मैं इस वक्त वालिद साहब भी फ़र्ज़ हज अदा कर रहे हैं और मुझे भी अल्लाह ताला ने वालिद साहब के ज़रिए से हज की तौफीक दी तो मैं भी अपना फ़र्ज़ हज अदा कर रहा हूँ, या वो मुतलकन हज की नियत करता है
मैं हज पे जा रहा हूँ,
मैं हज पे जा रहा हूँ मेरी हज कर रहा हूँ, वो नफिल की नियत नहीं करता बस हज कर रहा हूँ, तो इस तरह भी इसका फ़र्ज़ हज अदा हो जाएगा। आइंदा जब कभी इसको अपने मालो असबाब की वजह से इतनी फैसिलिटीज़ मिलती है कि जिस पर एक आम आदमी पर जितनी मालो असबाब की वजह से हज फ़र्ज होता हो तो दोबारा इस शख्स पर हज फ़र्ज नहीं होगा कि हज ज़िंदगी में एक मरतबा अदा कर लेने से फ़र्ज हज वो अदा हो जाता है, दोबारा लाजिम नहीं होता। तो जब तक वो पहला हज नफिल की नियत से ना किया हो उस वक्त तक ये जो हज है वो फ़र्ज हज की अदायगी का सबब और ज़रिया बन जाएगा, दोबारा हज इसके ऊपर लाजिम नहीं हो।
वैसे कोई इस तरह जाता है तो आमतौर पर तो नफिल तो नियत नहीं करते हैं, लेकिन लोग ये क्या ना कहाँ जा रहे हैं, हज पे जा रहे हैं, हज
तो
के
नफिल
लिए।
की
फिर
नियत
वहाँ भी जाकर वो कहेगा तो मैं हज का एहराम बांधूंगा, जब भी वो करते हैं
पहली मरतबा जो उमूमी तौर पे हज के लिए जा रहे होते हैं अगर वो बालिग हैं आकिल हैं तो आमतौर पर उनका नफिल हज का इरादा होता ही नहीं है, मुतलकन हज का इरादा होता है या जब हज फर्ज हो जाए तो फिर फर्ज हज का इरादा होता है, तो इन दो सूरतों में कि जब मुतलकन हज के इरादे से गया और हज करके आ गया या फ़र्ज हज की नियत से हज अदा किया है तो इस सूरत में अब दोबारा इनके ऊपर फ़र्ज हज नहीं होगा। ऐसा कोई नहीं करता कि पहली मरतबा हज पर जाए और नफिल की नियत से हज करें और ये जहन बना ले कि मैं अपने पैसे से फ़र्ज हज अदा करूँगा, ये तो वालिद साहब लेके जा रहे हैं तो मैं नफिल की नियत से कर रहा हूँ, तो ऐसा कोई भी आम तौर पर अब तक सुनने में नहीं आया।
और वैसे तो, वालिद साहब करा रहे हो या किसी को, वैसे कोई गरीब शख्स होता है बाद तो कोई कंपनी वाले भेज देते हैं, कोई ऑनर भेज दिया, कहीं किसी की कुरानदाजी हुई उसमें नाम निकला वो हज के लिए चला गया, अब किसी और ने हज करा दिया, अब कोई भले जितना भी कोई गरीब आदमी भी हो जब जा रहा है एक आम नीयत हज की नीयत करके जा रहा है तो इसका हज फर्ज
इसका फर्ज हज अदा हो जाएगा। आइंदा अब इसके पास इतनी माली इस्तेआत हो जाएगी जिससे एक आम शख्स पर हज फर्ज होता था इसके ऊपर दोबारा हज फर्ज अदा करना जरूरी नहीं होगा।
मशवरा आप यही देंगे कि हज फर्ज की वो नियत करे,
नियत यही करे जब अल्लाह ताला ने इस्तेआत की एक तौफीक अपने माल से ना सही दूसरे के जरिए से इसको इस्तेआत मिल रही है और हज पर जाने का एक मौका मिल रहा है तो हज फर्ज ही की नियत से ये हज की अदायगी करे, इंशाल्लाह इनका ये फर्ज हज कहलाएगा, आइंदा इनके ऊपर हज दोबारा फर्ज नहीं होगा, आइंदा जब हज करेंगे तो नकली हज के लाएगा।
जी मजीद कौन?
اور اگر کوئی اپنی زندگی میں حج فرض ادا نہ کر سکا، دنیا سے پردہ کر گیا، اب ان کی اولاد اپنے والدین کی طرف سے فرض حج کر سکتی ہے؟ اس کے بارے میں شرعی رہنمائی فرما دیجیے۔
جی بدل کا ہی گویا کہ سوال ہے، چلے اب کیا کہتے ہیں۔
اگر کسی شخص پر حج فرض ہو چکا تھا، حج کے شرائط پائے جانے کے باوجود اس نے کسی بھی بنا پر کسی بھی وجہ سے حج فرض ادا نہیں کیا اور انتقال کر گیا، تو اب ان کے جو ورثہ ہیں، اولاد ہیں، اب اولاد کے لیے یہ سعادت مندی ہے کہ اپنے والد کے اوپر جو فرض حج کا مطالبہ تھا وہ حج ادا کیے بغیر اس دنیا سے چلے گئے، تو یہ اولاد کی ایک سعادت مندی ہے کہ اپنے والد مرحوم کی طرف سے حج فرض، جو حج بدل کی صورت بنے گی، تو وہ اگر ادا کرنا چاہتے ہیں تو کر سکتے ہیں، اور اس سے امید یہی ہے کہ ان کے والد گرامی مرحوم، ان کی طرف سے حج کی یہ ادائیگی حج بدل کے ذریعے سے ہو جائے۔ ایک حدیث مبارکہ میں نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی بارگاہ میں ایک خاتون نے عرض کی تھی یا ایک صحابی نے عرض کی تھی کہ میرے والد کے اوپر حج فرض تھا اور وہ حج ادا نہ کر سکے تھے، دنیا سے رخصت ہو گئے، تو کیا میں ان کی طرف سے حج ادا کر لوں، کیا اس طرح ادا ہو جائے گا؟ تو آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے بہت پیاری مثال سے اس کو سمجھایا کہ اگر تمہارے والد پہ کوئی قرضہ اور دین ہو کسی کا، تو جب تم اس کو ادا کرو تو کیا وہ ادا ہو جاتا ہے؟ تو بالکل ادا ہو جاتا ہے۔ والد کا قرضہ، والد کے اوپر کسی کی رقم قرض تھی یا ادھار تھی، تو اب اولاد وہ قرض چکا دے تو والد کی طرف سے مطالبہ ختم ہو گیا۔ تو آپ صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا اللہ تعالیٰ کا جو دین ہے وہ اس سے زیادہ حق رکھتا ہے،
تو لہٰذا وہ بھی ادا ہو جائے گا۔
تو اب اگر کسی کے والد حج فرض ہونے کے باوجود کسی بھی وجہ سے، چاہے وہ ان کی طرف سے قصدن تاخیر ہوئی یا بلا قصد موقع نہیں مل پایا، حج فرض ہو چکا تھا لیکن حج ادا نہ کر سکے، تو اولاد کو چاہیے کہ اللہ تعالیٰ نے ان کو دیا ہے، اور عمومی طور پہ میں عرض کروں گا کہ جب کوئی شخص دنیا سے جاتا ہے تو اس کا مال اس کی اولاد کی ملکیت میں بطور وراثت آ جاتا ہے۔
ٹھیک،
اولاد کو والد کے مکان وراثت میں آنے کے لیے کچھ محنت نہیں کرنی پڑتی، کچھ بھی نہیں کرنا پڑتا، یہ اللہ کا فضل ہے کہ مرنے والے کا مال اس کے ورثہ میں ان کی ملکیت میں منتقل، حسب حصہ، جو ورثہ کا حصہ ہے اس کے مطابق ان کے حصوں میں ملکیت میں آ جاتا ہے۔ تو اب یہ والد کا ایک والد کے ساتھ نیک خدمت ہے ان کے بعد وفات کے، ان کے اوپر ایک فرض عمل لازم تھا اور وہ ادا کیے بغیر دنیا سے چلے گئے، تو اللہ تعالیٰ نے اولاد کو استطاعت دی ہے تو انہیں چاہیے کہ اپنے والد کی طرف سے حج بدل کی ادائیگی کریں۔ اچھا، ایک صورت تو یہ ہے کہ شفیق بھائی کا، اگر مرنے والے نے جب اسے لگا کہ اب میری زندگی وفا نہیں کرے گی اور مجھ پہ حج فرض تھا، میں نے کرنا تھا،
جی جی،
بعض اوقات بہت سے ایسے افراد بھی اس موقع پر بھی ہوتے ہیں کہ جنہوں نے حج کے فارم بھی سب کچھ میسر ہیں، لیکن اچانک کوئی بیماری ایسی آ گئی جس کی وجہ سے انہی دنوں میں، حالانکہ اب یہ حج کے بالکل پروسیس چل رہے ہیں، حجاج کرام اپنے حج کے ساز و سامان تیار کر رہے ہیں، لیکن اس ٹائم اگر کسی کو قیام اجل آ جاتا ہے اور وہ جانے کی پوزیشن اب اس کو لگتا ہے کہ میری نہیں رہی، اب ایسا شخص جسے لگتا ہے کہ اب میں حج ادا نہیں کر پاؤں گا اور حج فرض ہو چکا تھا، تو ایسے شخص پر وصیت کرنا ضروری ہے۔
وصیت کرنا
ضروری
کہ میری
ہے
طرف سے
کہ میری طرف سے میری اولاد میں سے کوئی بھی، مطلب وہ کہہ دے کہ میری طرف سے مجھ پہ چونکہ حج فرض ہو چکا تھا اسباب شرائط پائے جانے کی وجہ سے، لیکن اب میری زندگی وفا نہیں کر پا رہی، میں حج تک زندہ رہوں نہ رہوں کچھ پتہ نہیں ہے، لہذا میرے مال سے میری طرف سے حج بدل کرنا،
اور مال بھی ہو،
مال بھی چھوڑا ہے اس نے، تو اب اگر مال بھی چھوڑا ہے اور وہ اپنی وصیت بھی کر جاتا ہے، تو اب اولاد کے اوپر واجب ہوگا کہ اپنے والد کی طرف سے حج فرض حج بدل کریں ان کے مال سے۔
ٹھیک،
اب یہ وصیت پہ عمل کرنا اولاد پر لازم ہے، حج بدل کا جو بھی خرچہ ہوتا ہے یہ وصیت کے درجے میں چلا جائے گا،
یعنی ایک تہائی،
ایک تہائی کے اندر اندر، مطلب یہ حج بدل اگر ہو سکتا ہے تو اتنی رقم، اتنی اماؤنٹ کو وراثت میں تقسیم نہیں کریں گے۔
صحیح،
اور اگر والد صاحب نے کچھ بھی مال نہیں چھوڑا، حج پہ جانا تھا نہیں جا سکے، اب ایک حسرت تھی کہ کاش کہ میں بھی حج کر لیتا، لیکن اب وہ وصیت کر کے جا رہے ہیں، اب مال و اسباب نہیں چھوڑا، تو اولاد کے اوپر واجب نہیں ہے کہ حج بدل کریں،
صحیح.
لیکن مستحب ہے, بہتر ہے کہ والد صاحب کے ذمہ ایک فرض تھا اور وہ ادا کرنے سے رہ گئے, تو ان کا یہ حج بدل کے ذریعے سے ان کا اس فرض کی ادائیگی میں مدد کرنا یہ اولاد کے لیے مستحب ہے اور باعث ثواب ہے. اگر کوئی بالفرض نہیں کرتا تو گناہگار نہیں ہوگا, لیکن والد صاحب کے جہاں احسانات کو اگر ہم سامنے رکھیں اور پھر ان کی طرف سے حج بدل میں آنے والے اخراجات کو سامنے رکھیں تو یقیناً یہ اخراجات اتنے بڑے نہیں ہیں. والدین کا احسان اولاد کے اوپر بہت زیادہ ہوتا ہے.
ماشاءاللہ. یعنی خلاصہ یہی ہوا کہ جو واجب ہے باقاعدہ حج بدل تو وہ اسی پر ہے کہ جس نے وصیت بھی کی ہو اور مال بھی چھوڑا ہو,
مال
اتنا مال بھی چھوڑا ہو. اب وصیت نہیں کی, مال چھوڑا ہے تو کیا حکم ہوگا؟
تو اس صورت میں بھی ورثہ پہ واجب نہیں ہے.
صحیح.
لیکن ان کے لیے بھی بہتر ہے, مستحب ہے کہ اپنے والد کی طرف سے یا والدہ جن پہ حج فرض ہو چکا تھا نہیں کر سکی تو ان کی طرف سے حج بدل خود کریں یا کسی سے حج بدل کروائیں.
ٹھیک ہے ماشاءاللہ. اور اگر ویسے ہی فرض وہ حج ادا کر چکے ہیں, سب کچھ ہو گیا تھا, فرض بھی حج ادا کر چکے ہیں, اب بھی لوگ چاہتے ہیں کہ ان کی طرف سے کوئی نیکی ہو, اصال ثواب ہو, تو یہ بھی حج بدل یا حج اصال ثواب کیا ہوگا؟
بالکل,
کسی کو بھیجنا
کوئی چاہے. بھی نیک عمل ہے چاہے وہ مالی عبادت ہو, بدنی جسمانی عبادت ہو, تو کسی بھی نیک عمل کا اجر و ثواب ہم کسی بھی مسلمان زندہ یا مردہ کو پہنچا سکتے ہیں. تو حج جو آدمی اپنا حج کر رہا ہے, جیسے اس وقت حجاج کرام حج کی تیاریاں کر رہے ہیں, مصروف ہیں, اللہ تعالیٰ ان کو خیر و عافیت کے ساتھ حج فرض ادا کرنے کی توفیق عطا فرمائے, حرمین شریفین کی زیارت نصیب فرمائے. تو اگر یہ جو حج اپنا ادا کریں گے, اب ان میں اکثر وہ ہوں گے جو حج فرض ادا کر رہے ہیں, ان میں کچھ ایسے ہوں گے جو ہر سال یا کچھ سالوں بعد وہ حج نفل کی نیت سے حج کر رہے ہوتے ہیں, تو اپنے فرض حج, اپنے نفل حج, ان کا ثواب اپنے مرحومین مسلمانوں کو بھی پہنچایا جا سکتا ہے.
ماشاءاللہ.
اچھا, جو حج بدل کے حوالے سے ایک میں عرض کر رہا تھا, اچھا مرنے والے نے مال تو چھوڑا, وصیت نہیں کی تھی,
صحیح,
اب ورثہ کے پاس اتنا مال آ چکا ہے کہ جس پر ان کے اپنے اوپر بھی حج فرض ہو رہا ہے,
صحیح,
تو اب اپنے والد صاحب کی طرف سے تو حج بدل کروا رہے ہیں,
اپنا چھوڑ رہے ہیں,
اپنا چھوڑ رہے ہیں, ایسا بھی نہیں کرنا,
ایسا بھی نہیں کرنا.
تو اپنا حج جن پہ شرائط پائے جاتے ہیں, ورثہ کو مال و اسباب ترکے میں اتنا ملا کہ جن ترکے کے اموال سے ہی بعض اوقات حج فرض ہو رہا ہوتا ہے, بعض اوقات ترکے کے مال کی وجہ سے زکاتیں لازم ہو رہی ہوتی ہیں, بعض اوقات قربانی واجب ہو رہی ہوتی ہے, تو یہ سب جو ہمارے مدنی چینل کے ناظرین ہیں ان کو چاہیے کہ دارالافتاء اہل سنت فون نمبرز پہ رابطہ کر کے بالمشافہ دارالافتاء اہل سنت حاضر دے ہو کر یا اپنے شہر کے عاشقان رسول مفتیان کرام سے رجوع کر کے اپنے حسب حال یہ مسائل بھی معلوم کرنے چاہیے. ہم یہ تو معلوم کرنے
آتے ہیں ترکے میں کیا چیزیں ہیں, کون سی مال زکات, کون سی نہیں, اس طرح
یہ سب چیزیں, یعنی ہم یہ معلوم کرنے تو آتے ہیں کہ ترکہ کتنا حصہ ہوگا, یہ ہوگا, لیکن ساتھ ہی ساتھ یہ بھی پوچھ لینا چاہیے کہ اس ترکے کی وجہ سے کیا مجھ پہ زکات لازم ہوگی, کیا مجھ پہ حج لازم ہوگا, کیا قربانی لازم ہوگی. ابھی چونکہ حج کے بھی اور قربانی کے بھی ایام چونکہ آنے والے ہیں تو اس زاویے سے بھی ہمیں اپنے بارے میں سوال کر لینا چاہیے.
اور زکاتوں تو کئی سال بعض اوقات یہ ہوتا ہے کہ لوگ سمجھتے ہیں کہ وہ تو مال وراثت ہے, اب اس میں بالفرض 10 تولے سونا پڑا ہوا ہے,
جی جی,
وہ تو مال وراثت ہے, تقسیم ہوگا تو پھر ہی کریں گے. اچھا کیش بھی پڑا ہوا ہے, کچھ پرائز باؤنڈ بھی پڑے ہوئے ہیں, اب سب ہیں وراثت کے
والے,
اب اس کو یہ عام سمجھ ہوتے ہیں کہ شاید جیسے مکان ہے جس میں ہم سب رہ رہے ہیں یا دو بھائی رہ رہے ہیں, دو بھائی اپنا کرائے پہ رہ رہے ہیں, تو جب مکان بکا مکان کے حصے ہوں گے, ٹھیک ہے, لیکن اس پیسے کو, اس کیش کو, پرائز باؤنڈ کو, اس سونے کو یہی اسی زاویے سے دیکھیں گے کہ جیسے مکان بکا تو کوئی اگر کیش ہاتھ میں آیا تو زکات ہوگی نہیں ہوگی, اب وہ بھی پڑے ہیں تو اس پہ کیا ہوگا زکات کے والے؟
دیکھیں اموال کی حیثیتیں الگ الگ ہیں, کچھ حاجت اصلیہ والے اموال ہوتے ہیں اور کچھ اموال زکات ہوتے ہیں, سونا, چاندی, پرائز بون, کرنسی, مال تجارت کی صورتیں بھی بن سکتی ہیں. تو جو اموال زکات ہیں, سونا, چاندی, کرنسی اور مال تجارت, یہ چار قسم کے اموال وہ ہیں جن پہ زکات لازم ہوتی ہے حسب شرائط. تو اگر ترکے میں اس طرح کی کوئی چیز آ رہی ہے تو اس بارے میں پھر شرعی رہنمائی لینا ضروری ہے کہ آیا مجھ پہ زکات, فطرہ, یہ ساری چیزیں لازم ہیں یا نہیں.
اچھا, اس میں تقسیم ہو یا نہ ہو, یعنی جیسے مثال کے طور پہ چلیں, ہم ناظرین کہیں ہیں, اس میں بہت سب کی رہنمائی ایک ہوگی. اب مثلاً ہم کہیں کہ اتنا پیسہ وہ موجود ہے کہ ان میں سے اگر ہر ایک آدمی نصاب والا نہیں تھا تو بھی صاحب نصاب بن جائے,
صحیح,
اور ہوں وہ مال زکاتی لیکن بٹا نہیں ہے, ٹھیک ہے. اب یہ یہاں تقسیم نہیں ہوا تو بہنیں ادھر انتظار کر رہی ہیں, بھائی ادھر ہیں, جو باہر رہتے ہیں وہ انتظار کر رہے ہیں جن کے پاس ہے وہ ہے. تو اس مال کے زکات کے حوالے سے کیا ان
اموال
یعنی ہر ایک کے حصے کے برابر اس کو کچھ حکم ہوگا یا کیا کریں؟
اب جو زکات اموال زکات ہیں ان میں بالفرض چاندی کا نصاب جتنا بھی بنتا ہے, اب 1,30,000 بنتا ہے, 35 یا 1.5 لاکھ بنتا ہے مثال کے طور پہ, اب ایک وارث کے حصے میں مال ترکے میں روپے پیسے بھی موجود ہیں, سونا چاندی یہ بھی موجود ہیں, پرائز گاؤنڈ بھی موجود ہیں, لیکن ابھی تک یہ 20-25 لاکھ کے اماؤنٹ تقسیم نہیں ہو رہی,
تقسیم نہیں ہوئی,
اور ورثائیں چار,
ہاں ہر ایک کو دو دو چار چار پانچ پانچ لاکھ.
اب یہ کہ ہر ایک کے پاس کم سے کم 5 لاکھ 6 لاکھ اتنی اماؤنٹ یا 3 لاکھ 2.5 لاکھ یہ اماؤنٹ آ رہی ہے, تو اب ان ورثہ کو ابھی تک یہ تقسیم نہیں کر رہے, لیکن ملکیت کا والد کے انتقال کے بعد ان کی ملکیت اور ان کے ورثہ میں منتقل ہو چکی.
ٹھیک ہے,
اب جس وقت منتقل ہوئی ہے وہ ان کی ڈیٹ آف ڈیتھ اس کو سامنے رکھیں اور اپنی ملکیت کا اس کو دن تصور کریں. اگر پہلے سے صاحب نصاب نہیں تھے تو اب آپ اتنے اموال ترکے میں آنے کی وجہ سے صاحب نصاب بھی ہو گئے, جبکہ یہ ترکے میں ملنے والی اماؤنٹ آپ کی حاجت اصلیہ سے زائد ہے, قرض وغیرہ سے فارغ ہے.
جی
تو اب یہ ہے کہ اس طرح کے اموال کو جہاں ہم ایک آپ ناظرین کو ایک توجہ دلائی جا رہی ہے کہ ہم صرف حصے پوچھ کر تو رہ جاتے ہیں کہ اتنا ترکہ ہے, 2 کروڑ ہے یا 1 کروڑ ہے, اتنی مالیت ہے تو اس کو ڈیوائڈ کتنا کرنا ہے, کس طرح کرنا ہے, یہ تو پوچھ لے رہے ہیں, لیکن ساتھ ہی ساتھ یہ بھی پوچھ لینا چاہیے کہ آیا اس کے ذریعے سے مجھ پہ حج فرض ہو رہا ہے یا نہیں. بعض اوقات اتنی اماؤنٹ آ جاتی ہے جسے کسی وارث کے حق میں, چونکہ آئے دن وراثت کا مسئلہ روز آنے کی بنیاد پہ 2-2 3-3 دارالافتاء میں ہر ایک معاون بھی لکھ رہا ہوتا ہے, تو کہیں پر ترکے کی اماؤنٹ 7 لاکھ روپے, کہیں پہ 70 لاکھ ہے, تو کہیں پہ 3-3 5-5 کروڑ روپے بھی ہوتے
ہیں,
اور ورثہ کے حق میں ایک ایک وارث کے حق میں کہیں 40 لاکھ روپے آ رہے ہیں, کہیں 50 لاکھ روپے آ رہے ہیں, اور اگر وہ اس طرح کی ضرورت سے زائد اموال ہیں, حاجت اصلیہ سے زائد مال ہے, تو اس سے تو حج کی فرضیت بھی حج کے سیزن میں لازم ہو جائے گی.
صحیح بات ہے, یعنی اور اس میں اگر بغیر تقسیم کے یوں بھی سالوں گزرتے رہے, تقسیم ہی نہیں آیا تو پھر اس کے
بہت سارے دیں گے
کافی مسائل ان پہ آ
جاتے ہیں. مالیہ
یعنی کب کب مالیہ, وہ زکات کے معاملہ تھا,
قربانی
اور یہ ساری چیزیں ان پہ لازم ہو سکی. ایک تو وہ تعداد ہوتی ہے نا کہ جو صدقہ فطر نارمل ہے سب ادا کر رہے ہیں, قربانیاں بھی ادا کر رہے ہیں, زکاتیں بھی دے رہے ہیں, لیکن جو اپنے پاس ٹھیک ہے, وہ بڑی آپ ہی کے پاس رکھا ہوا ہے تو وہ ان کے پاس ہے جی, بڑے بھائی کے پاس رکھا ہوا تو وہ ان کے پاس ہے, وہ تو ابھی ہمیں ملا ہی نہیں, لیکن اصولاً یہ اس میں مالک بن چکے ہیں. تو اس طرح کے کئی مسائل یعنی زکوٰۃ اور حج کے بھی مسائل اس میں آئیں گے. وراثت کے ان معاملات میں پھر تاخیر نہیں کرنی چاہیے تقسیم کاری میں, بالخصوص جو چیزیں منقولی چیزیں ہیں, موویبل چیزیں ہیں, یہ سونا ہے, کرنسی ہے, یہ سب چیزیں ٹھیک ہے, جو مکان میں اگر کوئی راضی خوشی رہ رہا ہے, جمیل صاحب ورثہ ہیں صاحب, کوئی تقاضا بھی نہیں کر رہا, تو یہ تو ایک وقت گزرتا ہے. بعض اوقات اس میں کسی کا حق یوں اگر نہیں ضبط کر رہے, اس کو نہیں تنگ کر رہے, ستا نہیں رہے, تو یہ ایک الگ ہے, لیکن جو پیسہ کیش اور اس طرح ہے اور اس کو ایک آدمی کو روکے ہوئے دوسروں کو دے ہی نہیں رہا, تو یوں ان کے کئی معاملات جو شرعی طور پر ایسے مسائل جن کا تعلق مال سے ہے, وہ زکوٰۃ ہو, وہ حج ہو, قربانیاں ہوں, تو یہ بڑی پچیدہ صورتحال بن جائیں گی اگر واقعی کوئی اس طرح تقسیم کاری نہیں کرتے, تو ان کو اس چیز کا بھی خیال رکھنا ہے. اور جو کچھ پہلے گزر چکا ہے, وقت بھی جتنا گزرا ہے, تو اس کے حوالے سے بھی علماء اہل سنت سے, مفتین کرام سے رہنمائی لینی چاہیے. ناظرین کرام, ہمارے پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے. ظاہر ہے کئیوں کے ایسے شرعی مسائل ہوتے ہیں جو ضروری بھی ہوتے ہیں, اہم بھی ہوتے ہیں, تو دارالافتاء اہل سنت کے نمبرز پر آپ کال کر سکتے ہیں اور باقاعدہ دارالافتاء اہل سنت کے مفتی صاحب سے, عالم دین سے آپ بات کر کے وہ اپنے اس شرعی مسائل کو پوچھ سکتے ہیں. اللہ ہم سب کو دین متین پر اور اس کے احکامات پر چلنے عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.
ہادیوں رہنما ہمارے علماء, ہو کبھی درپیش جو کوئی مسئلہ, پوچھ لے حاضر ہو ہم ان کی بارگاہ.